أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدًا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين ومن يعش عن ذكر الرحمن نقيد له شيطانا نقيد له شيطانا فهو له قرين ذکر الہی پر جو خطبات کا سلسلہ جاری ہے اس سلسلے کی یہ کڑی ہے جس میں آغاز میں میں نے چند ایسی حدیثوں کا انتخاب کیا ہے جن کا تعلق ذکر نہ کرنے والوں سے ہے اور اس کے بعد پھر میں حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے ذکر کے انداز سے متعلق چند احادیث آپ کے سامنے رکھوں گا. آج کے اجتماعات کے سلسلے میں ایک اعلان ہے جو میں اس سے پہلے کرنا چاہتا ہوں. ضلع میرپور آزاد کشمیر کا 5واں جلسہ سالانہ آج منعقد ہو رہا ہے اور امیر صاحب ضلع کی درخواست ہے کہ ہمیں تمام دنیا کی جماعتیں خصوصیت سے دعا میں یاد رکھیں. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا، جو کوئی ایسی جگہ بیٹھا جس میں اس نے اللہ کا ذکر نہ کیا اس پر اللہ کی طرف سے حسرت ہوگی، اور جو کوئی اس حال میں لیٹا کہ اس میں وہ اللہ کا ذکر نہیں کرتا اس پر اللہ کی طرف سے حسرت اور گھاٹا ہے، اور جو کوئی تم میں سے کچھ چلا اور وہ اس میں اللہ کا ذکر نہیں کرتا اس پر اللہ کی طرف سے حسرت اور گھاٹا ہے. یہ ایک ایسی حدیث ہے جس کا برعکس بین ہی حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم پر صادق آتا ہے، کیونکہ آپ کی زندگی کا ایک لمحہ بھی گھاٹے والا نہیں تھا. بس جب آپ فرماتے ہیں کہ کوئی ایسی جگہ بیٹھا جہاں ذکر نہیں کیا تو اس کے لیے گھاٹا ہے اور حسرت ہے، تو یہ خیال ایک ذکر کرنے والے ہی کو آ سکتا ہے. جب آپ فرماتے ہیں کہ جو چلا اور اس نے ذکر نہ کیا اس کے لیے گھاٹا ہے، تو یہ خیال بھی ایک ذکر کرنے والے ہی کو آ سکتا ہے. جس نے یہ کہا کہ وہ شخص جس نے جو اس حال میں لیٹا کہ اس نے ذکر نہیں کیا، یہ خیال بھی صرف ذکر کرنے والے ہی کو آ سکتا ہے. ورنہ ہم میں سے کتنے ہیں جو اٹھتے بھی ہیں، بیٹھتے بھی ہیں، چلتے بھی ہیں، سوتے بھی ہیں، اور کتنا ہی اٹھنا اور بیٹھنا اور چلنا اور سونا ذکر سے خالی ہوتا ہے. بس وہ گھاٹے کا سودا جس کا اس میں ذکر ہے، آج اس دنیا پر اس کا اطلاق ایسے ہو رہا ہے جیسے کبھی پہلے نہیں ہوا تھا. چنانچہ قرآن کریم نے جو گواہی دی ہے، والعصر ان الانسان لفی خسر الا الذین آمنوا وعملوا الصالحات، اس میں زمانے کے جو گھاٹے والا زمانہ بتایا گیا ہے، اس حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وسلم کے فرمان سے یہ مسئلہ حل ہوا کہ گھاٹا ہے کس چیز کا؟ یہ دنیا چلتے ہوئے بھی خدا کو بھولے رہتی ہے، بیٹھتے ہوئے بھی اس کو بھولتی ہے، اٹھتے ہوئے بھی بھولتی ہے، سوتے ہوئے بھی سوتے جاگتے ہر حالت میں خدا کو بھولے ہوئے ہے۔ صرف ایک ایسا موقع ہے جب دنیا کو خدا یاد آتا ہے، جب مصائب اس کو انسان کو ہر طرف سے گھیر لیتے ہیں، جب آفات سماوی اس پر آ پڑتی ہیں، جب طرح طرح کی تکلیفوں اور مصیبتوں میں مبتلا ہوتا ہے۔ صرف وہ وقت ہے جس وقت انسان اللہ کو یاد کرتا ہے، مگر ایسا یاد کرنا بیکار ہے، کیونکہ وہ یاد خالصتاً نفس کی یاد ہے، اللہ کی نہیں۔ حقیقت میں نام تو اللہ کا لیا جا رہا ہے، لیکن اپنے نفس کی محبت نے مجبور کیا ہے۔ اللہ کی محبت کے حوالے سے نفس یاد نہیں رہتا، بلکہ نفس کے حوالے سے اللہ یاد آتا ہے، اور ان دونوں مضمونوں میں زمین آسمان کا فرق ہے۔ بس ہمیں یہ دعا کرنی چاہیے کہ ہم ان بد نصیبوں میں سے نہ ہوں جن کے متعلق حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وسلم نے خبر دی کہ ان کی ساری زندگی گھاٹے کی زندگی ہے، جو ذکر الہی کے بغیر جیتے ہیں۔ قرآن کریم نے اس مضمون کو یوں بیان فرمایا: وَمَنْ يَعْشُ عَنْ ذِكْرِ الرَّحْمَٰنِ نُقَيِّدْ لَهُ شَيْطَانًا فَهُوَ لَهُ قَرِينٌ، کہ جو شخص اللہ کے ذکر سے اعتراض کرتا ہے، اس کے لیے ہم ایک شیطان کو مقرر کر دیتے ہیں جو اس کا ساتھی بن جاتا ہے۔ اب زمانے کے حالات کو اس حدیث کی روشنی میں دوبارہ دیکھیں تو یہ مسئلہ سمجھ آتا ہے کہ حقیقت میں کوئی انسان خلا میں نہیں رہ سکتا۔ جب اللہ کے ذکر سے دل خالی ہو تو اس دل پر ضرور شیطان قبضہ کرتا ہے، اور شیطان اس وقت دنیا کا ساتھی بن جاتا ہے جب دنیا ذکر سے خالی ہو جاتی ہے۔ تو ساری دنیا میں جو آفات اور مصائب پھیلے پڑے ہیں، حقیقت میں یہ ذکر الہی کے فقدان کے نتیجے میں ہیں۔ اگر ذکر الہی ہو تو شیطان کو وہاں قدم رکھنے کی مجال نہیں ہے، اجازت نہیں ہے۔ بس ہر قسم کی آفات سے بچنے کے لیے ذکر الہی کو زندہ کرنا ہے، اور ہمیں پہلے اپنی ذات میں اس ذکر کو زندہ کرنا ہوگا، اپنے دل کو ذکر سے معمور کرنا ہوگا، پھر اس ذکر کو عام کرنا ہوگا۔ کیونکہ ذکر کے لفظ میں اگرچہ خاموش یاد بھی شامل ہے، لیکن حقیقت میں اس میں آواز دے کر یاد کرنے کا مضمون زیادہ غالب ہے، کیونکہ اس کے ذریعے دنیا کو نصیحت ہوتی ہے۔ اسی لیے ذکر کا معنی نصیحت کا بھی ہے۔ آبا و اجداد کی اچھی باتیں فخر سے بیان کرنے کو بھی ذکر کہتے ہیں۔ دل میں خاموشی سے بھی اللہ کو یاد کرنے کو ذکر کہا جاتا ہے، مگر زیادہ تر ذکر کے ساتھ اونچی آواز میں یاد کرنا سمجھا جاتا ہے، اور یہ اس مضمون میں داخل ہے۔ بس میں جماعت کو یہ نصیحت کرتا ہوں کہ ذکر دل میں تو کرتے ہی ہوں گے، اور اکثر میں امید رکھتا ہوں کہ احمدی ذکر سے خالی نہیں ہیں، مگر اپنی مجالس کو ذکر سے سجائیں۔ اپنے گھروں میں اپنے بچوں کے ساتھ بیٹھتے ہوئے، اور اپنے کھانوں کے اوقات میں، مہمانوں کی آمد پر، مجلسوں کے دوران، اس وقت ضرور ذکر کیا کریں، کیونکہ ذکر کے نتیجے میں آپ کے مجالس کو تقدس حاصل ہوگا۔ آپ کی مجالس اگر ذکر سے خالی ہوں گی تو کسی نہ کسی حد تک شیطان ان میں ضرور دخل دے گا۔ بس جتنی بھی ہماری عورتوں میں عادت ہے چغلی کرنے کی، اکٹھی بیٹھیں تو کسی اور بہن کی برائیاں شروع ہو جائیں، اور بعض علاقے ہیں وہاں مردوں کی بھی ایسی عادت ہے، ان کے اس عادت پر یہی مضمون صادق آتا ہے کہ جہاں ذکر نہیں ہوگا وہاں شیطان مقرر کر دیا جائے گا، وہ اپنے تذکرے چھیڑ دیتا ہے۔ اور یہ ساری لغو باتیں ذکر کے فقدان سے ہوتی ہیں۔ اگر ذکر ہو تو اس میں مزاح کا موقع بھی پایا موجود ہوتا ہے, یہ نہیں کہ ذکر کے وقت ناممکن ہے کہ انسان ہنس سکے. حضرت رسول اکرم صلی اللہ علیہ وآلہ وسلم سے ذکر سیکھا ہے تو آپ کے زندگی پر غور کر کے دیکھیں, آپ اسی ذکر کی حالت میں ہنستے بھی تو تھے, لطائف بھی چلتے تھے, مگر ایک فرق تھا جو آپ کے لطائف اور باقی لطائف میں تھا, آپ کا لطیفہ کبھی کسی کو دکھ نہیں دیتا تھا, آپ کے لطیفے میں کوئی تحقیر کا پہلو نہیں تھا, بلکہ محبت غالب رہتی تھی, پیار کے ساتھ آپ ہنستے تھے اور پیار کے ساتھ ہنساتے تھے. بس اس پہلو سے اگر آپ ذکر کے مضمون کو سمجھیں تو ذکر کسی ایسی حالت کا نام نہیں جس میں آپ روزمرہ کی زندگی کے مشاغل میں حصہ نہ لے سکیں. جیسا کہ میں آگے جا کے بیان کروں گا, آن حضرت صلی اللہ علیہ وآلہ وسلم کی زندگی کے مشاغل کے ساتھ ساتھ ذکر چلتا تھا, اس کے لیے کوئی الگ بیٹھ کر ایک طرف ہو کر خدا کو یاد کرنے کے لیے وقت نکالنے کی ضرورت نہیں, وہ زندگی کے ہر لمحے میں ساتھ ساتھ رہتا تھا. اور یہی وہ ذکر کا طریق ہے جسے ہمیں آج اپنانا ہوگا اور سب دنیا کو سکھانا ہوگا. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے, قال قال رسول اللہ صلی اللہ علیہ وسلم ما من قوم یقومون من مجلس لا یذکرون اللہ فیہ الا قاموا عن مثل جیفۃ حمار وکان علیہم حسرۃ. ابو داود کتاب الآداب سے روایت میں سے یہ حدیث لی گئی ہے. ابو ہریرہ روایت کرتے ہیں کہ حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وسلم نے فرمایا, جو کوئی قوم یا کوئی گروہ ایسی مجلس میں بیٹھے جس میں وہ اللہ کا ذکر نہیں کرے نہ کرے تو وہ گویا گدھے کی لاش پر بیٹھے ہیں, ان پر حسرت ہے. اب گدھے کی لاش پر بیٹھنے کا مضمون بڑا عجیب معلوم ہوتا ہے. بات یہ ہے کہ فی الحقیقت انسان انسان ہی کی لاشوں پر بیٹھا کرتا ہے اور جانور جانوروں کی لاشوں پر اکٹھے ہوتے ہیں. میں نے بارہا دیکھا ہے کہ اگر ایک گدھا بھی مر جائے تو گدھے اس کو آ کے سونگتے ہیں, اس کے گرد چکر لگاتے ہیں, اور ایسی ایک دفعہ گھوڑی کے بچے کو مرے ہوئے میں نے دیکھا کہ صرف اس کی ماں ہی نہیں دوسرے گھوڑے بھی قریب آتے تھے, اس کو سونگتے تھے اور چلے جاتے تھے. اسی طرح جنگلوں میں اپنے ہم جنسوں کی لاشوں پر ہم جنس اکٹھے ہو جاتے ہیں. تو حقیقت میں حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کا یہ پیغام ہے کہ تم گدھے ہو جو ایسی مجلسوں میں بیٹھے ہوئے ہو جہاں خدا کا ذکر نہیں, کیونکہ گدھے کی لاش پر اکٹھے ہونے والے گدھے ہی ہو سکتے ہیں. بس کیسی بیوقوفی کا عالم ہے کہ تم بیٹھے ایسی باتیں کرتے ہو جن میں کوئی مقصد نہیں, کوئی ان کا فائدہ نہیں ہے, کسی کو نقصان کے بچانے کا کوئی قصہ نہیں, خالصتاً حماقت سے اپنا وقت ضائع کر رہے ہو. تو مجلسوں میں لطف بھی اٹھانا ہو تو ذکر الہی سے لطف اٹھایا جا سکتا ہے, اور بعض دفعہ ایسی کیفیت پیدا ہوتی ہے کہ دنیا کے کسی اور لطف میں وہ کیفیت پیدا نہیں ہوتی. تخشیر من الجلود, قرآن کریم فرماتا ہے کہ جھرجھریاں آ جاتی ہیں انسان کو, اس قدر ذکر سے لذت پیدا ہوتی ہے کہ سارا بدن کانپ اٹھتا ہے. اس لیے یہ خیال کہ ذکر کوئی بوریت کا دوسرا نام ہے یہ بالکل بیہودہ خیال ہے, جہالت کی بات ہے. ذکر میں لطف ہے کیونکہ ذکر کا مضمون محبت سے تعلق رکھتا ہے, اور محبت اگر کسی سے ہو جائے تو محبوب چاہے کیسا ہی برا کیوں نہ ہو, یعنی دنیا کی نظر میں انسان کو اس کے ذکر میں بڑا لطف آ رہا ہوتا ہے, کیونکہ محبوب اپنے ایک انسان کو اپنا محبوب ضرور حسین معلوم ہوتا ہے, اور دنیا کی نظر میں خواہ وہ کیسا ہی کیوں نہ ہو اپنے محبوب کے ذکر سے ایک انسان لطف اٹھاتا ہے. ایک دفعہ ایک بادشاہ نے اس مضمون کو ثابت کرنے کے لیے کہ کس طرح ہر انسان اپنے تعلق سے کسی کو حسین پاتا ہے, کچھ لوگوں کو اکٹھا کیا اور ان کے سامنے ایک حبشن کو بلایا جس کا بیٹا بہت ہی سیاہ اور بہت بدصورت بھی تھا. और भी लोगों के बच्चे वहां इकट्ठे हुए थे। बादशाह ने रिसेप्शन को बुलाया और कहा कि ये कीमती हार है, तुम गौर से देखो, जो सबसे ज्यादा प्यारा बच्चा है उसकी गर्दन डाल दो। उसने चारों तरफ बैठ कर देख कर जायजा लिया और अपने बच्चे की तरफ बड़ी और उसकी गर्दन में डाल दिया। झूठ नहीं बोला था, बादशाह की तमकनत के सामने उसको जरूरत भी नहीं हो सकती थी, बादशाह की हैबत थी, लेकिन दिल की गवाही थी। सबसे ज्यादा प्यारा उसे अपना बच्चा दिखाई दिया। तो मोहब्बत और जिक्र का एक गहरा ताल्लुक है, उसके बगैर जिक्र हो नहीं सकता। बस अगर मोहब्बत से जिक्र किया जाए तो यह मुमकिन ही नहीं कि वो जिक्र लुफ से खाली हो। और अल्लाह ताला का जिक्र तो सब जिक्रों से ज्यादा हसीन है, सबसे ज्यादा दिलकश है। बस जिक्र के मजमून को फर्ज के तौर पर अदा करने की कोशिश न करें, हो भी नहीं सकेगा। फर्ज के तौर पर कभी मोहब्बतें अदा नहीं की जाती, उसके लिए दिल में मोहब्बत पैदा करनी होगी। बस जिक्र से पहले जिक्र की तैयारी भी तो चाहिए। अल्लाह ताला से प्यार पैदा करने के जरिए तलाश करें, और उसमें एक जरिया यह है कि दुआ करें कि अल्लाह आपको मोहब्बत नसीब अता फरमाए। आंखें खोलकर रोजमर्रा ये महसूस करने की कोशिश करें कि आप क्यों किसी से मोहब्बत करते हैं। इस मजमून पर गौर करें तो अल्लाह ताला की मोहब्बत के तमाम मुहर्रिकात आपको अपने इर्द गिर्द फैले हुए दिखाई देंगे। आप उन मुहर्रिकात में घिरे हुए हैं, सिर्फ आंखें नहीं खोलते। क्यों इंसान किसी से मोहब्बत करता है? माँ ने पैदा किया है और 9 महीने पाला है और अपनी सिफात में से कुछ बख्शी हैं, उसके नतीजे में तबन एक बच्चे को माँ से मोहब्बत पैदा हो जाती है। खालिक वो है जिसने अरब हा अरब साल से इंसान की पैदाइश की तैयारी की है, और हर लम्हे जो कायनात इर्तका की तरफ माइल थी, उसका हर लम्हे हर कदम इंसान की तरफ उठ रहा था, क्योंकि बिलाखिर इंसान पैदा करना मकसूद था। और जो तगयरात इस सरसे में हुए हैं तमाम तर इंसान की पैदाइश की खातिर हुए हैं। चुनाचे हज़रत अक़दस मसीह मौऊद अलैहिस्सलाम ने कुरान करीम की आखिरी सूरतों की तफसीर में ये मज़मून बयान फरमाया है कि कोई भी कायनात में ऐसी तासीर नहीं है जिससे इंसान को हिस्सा न दिया गया हो। गोया कि यह एक मुख्तसर कायनात है, और इसकी तैयारी के सिलसिले में अगर आप नज़र दौड़ाएं कायनात के इर्तका पर तो अक़ल दंग रह जाती है। नामुमकिन है कि इस मजमून का कोई अहाता कर सके। जितना भी सफ़र करें इस मजमून में, जितनी भी सैर करें, आपकी ज़िंदगी गुजर जाए, आपकी नस्लों की गुजर जाए, क़यामत तक ये करते चले जाएं, तब भी अल्लाह ताला की उस शान का अहाता नहीं हो सकता जो तख्लीक कायनात में मुजमिर है, और जो महज इसलिए खुदा ताला ने अपने इन मखलूकात को अता फरमाए, इनके हर जर्रे में रखी, कि बिलाखिर इससे इंसान पैदा होगा। और इंसान कैसा पैदा हुआ? जो खुदा को बुला बैठा, उस पर तकब्बुर की बातें करने लगा। बस बहुत ही बड़ा नुकसान का सौदा है अगर आप जिक्र से महरूम हैं। बस अपने गिर्दो पेश देखें, जैसा कि मैंने बयान किया है, एक एक बात पर गौर करें कि आपको किसी से क्यों ताल्लुक है। हुस्न से ताल्लुक है, और हुस्न का सरचश्मा अल्लाह है। हर चीज जो हसीन दिखाई देती है उसमें खुदा का चेहरा दिखाई देता है, अगर देखने वाली आंख हो। चुनाचे हजरत मसीह मौऊद अलैहिस्सलाम फरमाते हैं, चश्मे मस्ते हर हसीन हर दम दिखाती है तुझे, हाथ है तेरी तरफ हर गेसुए खमदार का। कि हर वो आंख जिसमें हुस्न की मस्ती है वो हमें तो तुझे ही दिखा रही है। और आंख का दिखाना कितना खूबसूरत मजमून है। जिस आंख को आप देख रहे हैं, अगर आप में बसीरत हो तो उस आंख से किसी और को देखेंगे, और वो खुदा की जात है। हाथ है तेरी तरफ हर गेसुए खमदार का, گیسو کا ہاتھ معلوم ہوتا ہے اشارے کر رہا ہے, اس کا آخری کونا اس طرح اٹھا ہوا ہوتا ہے جیسے انگلی اشارہ کر رہی ہو. تو فرمایا تیری ہی طرف ہر بل کھائے ہوئے خوبصورت گیسو کا ہاتھ ہے, اس میں ہمیں تو ہی دکھائی دیتا ہے. اگر محبت ہو تو محبت کے نتیجے میں ہر چیز اسی طرف, اسی محبوب کی طرف اشارہ کرتے ہوئے دکھائی دیتی ہے. اور اگر محبت نہ ہو تو اشارے سمجھنے کی عقل تو پیدا کریں, اشارے سمجھنے کی کوشش تو کریں, وہ آنکھ تو لیں جس سے یہ اشارے سمجھے جائیں گے. بس خدا تعالیٰ کی محبت کو دل میں پیدا کرنے کے لیے ضرور ہے کہ ہم اپنے ماحول, اپنے گرد و پیش پر اس پہلو سے نظر ڈالیں کہ ہم کیوں کسی سے محبت کرتے ہیں, اور اس محبت کے محرکات خدا کے تعلق میں موجود ہیں کہ نہیں. کوئی ایک پہلو ایسا نہیں ہے جو محبت پیدا کرنے والا ہو اور اللہ کی ذات میں موجود نہ ہو. ہر لذت خدا کی ذات میں ہے. بعض لوگ یہ سوچتے ہیں اور ڈرتے ہیں اس سوچ سے کہ شہوانی لذات بھی تو لذات ہیں, وہ تو اللہ میں نہیں ہے. لیکن شہوانی لذات کی حقیقت یہ ہے کہ محبت کے نتیجے میں وہ چیزیں پیدا ہوئی ہیں جن سے شہوانی لذت پیدا ہوتی ہے. اصل محرک شہوانی لذت نہیں تھا, اصل محرک آغاز میں جس سے انسان نے نشو و نما پا کر وہ اعضاء حاصل کیے جن سے شہوانی لذت حاصل کی جاتی ہے, وہ اپنے نفس کی محبت تھی. اس محبت نے انسان کو باقی رہنے کی تمنا دی, اور بقا کو کی تمنا پورا کرنے کے لیے جو ذرائع میسر آئے ان میں اسی نسبت سے مزہ پیدا ہونا شروع ہو گیا. یہ ایک بہت لمبا فلسفہ ہے جس کی بحث, جس کی تفصیلی بحث میں میں نہیں جا سکتا, لیکن اشارتاً میں آپ سے بتا رہا ہوں کہ کوئی دنیا کی لذت نہیں ہے جو آپ کو خواب بھیانک ہی کیوں نہ دکھائی دے اپنے مضمرات کے لحاظ سے, جس کا اصل, جس کی کنو پاکیزہ محبت نہ ہو. اور محبت ہی سے ساری کائنات کا سلسلہ ہے, اسی سے سب نشو و نما ہے, اسی سے ارتقاء جاری ہے. کوئی ایک بھی پہلو ارتقاء کا ایسا نہیں ہے جسے بالآخر آپ محبت میں جا کر مرکوز نہ کر سکیں. میں نے اس پہلو سے ایک دفعہ بہت غور کیا, اور بچپن سے مجھے یہ شوق تھا کہ اس پہلو پر غور کروں کہ آخر ہماری کنا ہے کیا, بالآخر کہاں پہنچتے ہیں. تو وہیں پہنچا جہاں سے قرآن کریم شروع ہوتا ہے, یعنی سورہ البقرہ, ان اللہ عالم, انا ہے میں جس نے سارے وجودوں کو پیدا کیا ہے. اور اگر اللہ اپنی انا سے اپنی مخلوق کو یہ نعمت عطا نہ کرتا کہ وہ اپنے شعور کا احساس کر لے, تو اس مخلوق میں بھی انا پیدا نہیں ہو سکتی تھی. خدا کی انا نے ہماری انائیں پیدا کی ہیں, لیکن یہ انائیں اس لیے پیدا کی کہ اللہ کی انا کی طرف بالآخر لوٹ جائیں, کیونکہ وہی تمام انا کا آخری منبع مرجع ہے, منبع بھی ہے اور مرجع بھی ہے. اس سمندر میں ہمارے قطرے کو لوٹنا ہے, اس کے بغیر ہماری انا کی تکمیل ہو ہی نہیں سکتی. اور یہ مضمون محبت کا ہے, اپنے نفس کی محبت اتنا ترقی کرے کہ اس محبت کے اعلیٰ تقاضے پورے ہونے شروع ہوں, تب خدا ملتا ہے. اور ہر محبت کے نتیجے میں ایک لذت پیدا ہوتی ہے. حضرت مسیح موعود علیہ الصلوۃ والسلام اسی لیے فرماتے ہیں ہماری اعلیٰ لذات ہمارے خدا میں ہیں. صرف لذات نہیں فرمایا, اعلیٰ لذات. تو ہر لذت کا ایک ارتقاء ہوا کرتا ہے, اور اس ارتقاء کا منتہا خدا تعالیٰ کی ذات پہ ختم ہوتا ہے, اور اسی کی طرف سب نے لوٹنا ہے. بس اپنی آنکھیں کھولیں, اپنے گرد و پیش کو دیکھیں, اور معلوم کریں, غور کریں کہ آپ کیوں محبت کرتے ہیں. اس ان محبتوں کے تمام تر محرکات اپنی اعلیٰ صورت میں اللہ تعالیٰ کے وجود کے ساتھ آپ متعلق پائیں گے, اور پھر آپ کو سمجھ آئے گا, کس سمجھ آئے گی, کس سلیقہ نصیب ہوگا کہ کس طرح اللہ تعالیٰ کی محبت حاصل کی جاتی ہے. جب ایک دفعہ یہ محبت نصیب ہو جائے تو پھر आपकी लज्जतों के की कैफियत उनके पैमाने बदल जाएंगे, और तरह की लज्जतें आपको नसीब होनी शुरू होंगी। हर चीज से एक मादी लज्जत भी होगी और एक उसका आला और बरतर हिस्सा जो उस मोहब्बत के साथ मुंसलिक होगा, लेकिन उससे अरफा होगा, उससे बुलंदतर होगा। बस खुदा के बंदे दो लज्जतों में जिंदगी बसर करते हैं, और सूरह रहमान में जो जिन दो जन्नतों का जिक्र है, मैं समझता हूं उनमें से दो जन्नतें इस दुनिया की वो दो जन्नतें भी हैं जिनमें हर लज्जत के साथ एक आला लज्जत भी वाबस्ता है। हजरत अकदस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, अगर तुम अपनी बीवी के मुंह में लुकमा इस नीयत से दो कि अल्लाह को ये बात पसंद है, अल्लाह तुमसे हुस्न सलूक की तवक्को रखता है, तुम्हें हुस्न सलूक की तालीम देता है, तो वो लुकमा तुम्हारी इबादत बन जाएगा। अब इस हदीस की रोशनी में हजरत अकदस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की सारे जिंदगी के ताल्लुकात को दोबारा देखें तो हर ताल्लुक में आपको दो लज्जतें दिखाई देंगी। एक वो जो खुदा की पाक तालीम के नतीजे में उसकी मोहब्बत की बिना पर आपने बनी नौ इंसान से ताल्लुक रखा, उस ताल्लुक से एक अपनी लज्जत थी जो आपने हासिल की, उस ताल्लुक की एक अपनी लज्जत थी। लेकिन चूंकि इस मोहब्बत का आगाज अल्लाह की मोहब्बत से हुआ था, इसलिए उसके साथ एक बहुत आला दर्जे की मोहब्बत भी शामिल रही, और सारी जिंदगी आपने दो जन्नतों में गुजारी। बस जिक्र का मजमून सरसरी बयान से हासिल समझ नहीं आ सकता, इसके लिए सारी जिंदगी की मेहनत की जरूरत है, आंखें खोलकर तजर्बे की जरूरत है। कुछ आप खुद हासिल करें इस मजमून में डूबकर, आंखें खोलकर गिर्दोपेश को देखें, और फिर कुछ लज्जतें हासिल करना शुरू करें, फिर आपको समझ आएगी कि जिक्र होता क्या है, और जिक्र फिर आपको खुद बड़ी कुव्वत से अपनी तरफ खींच लेगा। और जिक्र के बगैर, जैसा कि मैंने बयान किया है, दुनिया के घाटे फायदों में तब्दील नहीं हो सकते। जो चाहें आप कर लें, जो चाहें तालीम दे दें, जिस किस्म का चाहें निज़ाम दुनिया में नाफिज कर लें, अदल भी कायम कर लें, तब भी दुनिया को जन्नत नसीब नहीं हो सकती जब तक अल्लाह के जिक्र का सलीका और शऊर हासिल ना हो जाए, और अल्लाह के जिक्र से लज्जत हासिल करना ना दुनिया सीख ले। वरना तो वही बात है कि गधे की लाश पर बैठे हमने जिंदगियां बसर कर दी। बुखारी किताबु दावात में हजरत मूसा अशरी रज़ी अल्लाह ताला अन्हु की रवायत है कि आँ हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जिक्र इलाही करने वाले और जिक्र इलाही ना करने वाले की मिसाल जिंदा और मुर्दा की तरह है। यानी जो जिक्र इलाही करता है वो जिंदा है, और जो नहीं करता वो मुर्दा है। मुस्लिम की रवायत है कि आँ हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, वो घर जिनमें खुदा तआला का जिक्र होता है और वो घर जिनमें खुदा तआला का जिक्र नहीं होता, उनकी मिसाल जिंदा और मुर्दा की तरह है। जिक्र से जिंदगी मिलती है, इससे मुराद ये है कि इंसान को जो जिंदगी अता हुई है, ये दरअसल एक रूहानी जिंदगी हासिल करने की खातिर है, उसका जरिया है। और अगर दूसरी जिंदगी अता ना हो तो बज़ाहिर जिंदा होते हुए भी इंसान मुर्दा है। कुरान करीम जिस खल्क़ आखर का जिक्र करता है, ये वही रूहानी खल्क़ आखर है जिससे एक नई जिंदगी इंसान को नसीब होती है। और वो शख्स जो खुदा के जिक्र के बगैर अपनी जिंदगी गुजार देता है, बज़ाहिर जिंदा है मगर हकीकत में मुर्दा है, क्योंकि असल जिंदगी खुदा की खातिर दी गई थी ताकि इस जिंदगी से खुदा नसीब हो, और खुदा नसीब हो तो एक नई जिंदगी अता हो। इसीलिए जब आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम उन लोगों को बुलाते हैं जो आप पर ईमान लाए, तो अल्लाह फरमाता है कि इसलिए उनको बुला ताकि उन्हें जिंदा कर। अब ईमान ले आए हैं तो जिंदा क्यों नहीं है? ईमान लाने के बाद जिंदगी हासिल करने का एक दौर शुरू होता है। जैसे माँ के पेट में बच्चा आगाज में जन्म लेता है, जिंदा तो हो जाता है लेकिन जिंदगी का आगाज है महज, और उसके बाद फिर सारे मराहिल उस जिंदगी की तकमील के मराहिल हैं, और हकीकी जिंदगी फिर उस वक्त नसीब होती है जब वो अपने आज़ाद वजूद के साथ, खुद मुख्तार वजूद के साथ माँ के पेट से बाहर आ जाता है। तो यही मज़मून है खल्क आखिर का, और तभी हज़रत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम के मुतलिक फरमाया गया कि तुम ऐ मोमिनों तुम जवाब दिया करो जब ये रसूल तुम्हें अपनी तरफ बुलाए, लिमा युहयीकुम, ताकि तुम्हें जिंदा करे। बस जिंदगी वही जिंदगी है जो जिक्र इलाही की जिंदगी है और जो अल्लाह और रसूल की आवाज पर लब्बैक कहने के नतीजे में हासिल होती है। हजरत अबू हुरैरा रजी अल्लाह ताला अन्हु से रवायत है कि मैंने रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम से सुना, आप फरमाते थे कि दुनिया मलून है और जो कुछ इसमें है वो भी मलून है सवाए जिक्र इलाही के, और उस चीज़ के जो जिक्र से मुतल्लक है, जिसका ताल्लुक जिक्र से है। मसलन आलिम जो जिक्र इलाही करने वाला हो, और तालिब इल्म जो आलिम से जिक्र इलाही सीखता हो, वो मलून नहीं है। यहाँ मलून का जो लुगवी माना है वो पेश नज़र है। लानत कहते हैं दूरी को। बस जो शख्स खुदा के करीब आना चाहता है वो जिक्र से करीब आ सकता है, वरना वो दूरी की हालत में पड़ा हुआ है। तो वो तमाम दुनिया जो जिक्र से खाली दुनिया है वो अल्लाह से दूर है और इन मानों में मलून है। हाँ, वो जो अल्लाह का जिक्र करते हैं, वो जो सिखाते हैं और सीखते हैं, उनके मुतालिक फरमाया कि ये इस्तिस्ना है। शाहर बिन होशब से रवायत है कि उम्मे सलमा ने बयान किया कि मैंने रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम से पूछा, आप कौन सी दुआ है जो बार बार करते हैं, जो कसरत से दुआ करते हैं? तो आपने फरमाया, ऐ दिलों के फेरने वाले, मेरे दिल को अपने दीन पर सबात अता फरमा। ये दुआ मैं बहुत कसरत से करता हूँ कि ऐ दिलों को फेरने वाले, मेरे दिल को अपने दीन पर सबात अता फरमा। हजरत उम्मे सलमा ने ताजुब से पूछा कि या रसूलुल्लाह, आप ये दुआ करते हैं? जिनका दिल सबसे ज्यादा अल्लाह के दीन पर सबात हासिल कर चुका है। आ हजरत सल्लल्लाहु अलैहि वसल्लम के इनकिसारी का ये एक अरूज है, मेराज है, कि आप जवाब में फरमाते हैं कि मैं इसलिए करता हूँ कि दिल तो अल्लाह की उंगलियों में इस तरह हैं कि जब चाहे जिधर चाहे बदल दे, वो मालिक है, मुझे कैसे सबात हो सकता है अगर खुदा ये फैसला ना करे कि मुझे सबात अता करेगा। बस वो लोग जो जिक्र करते हैं, बाज़ दफ़ा उस जिक्र के नतीजे में मुतकब्बिर हो जाते हैं, वो समझते हैं हम खुदा वाले हो गए हैं और बाकी दुनिया को सबको हकीर, अपने से नीचे देख रहे होते हैं। ये बहुत बड़ी जहालत है। जिक्र ने सबसे ज़्यादा रफ़त हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम को बख्शी थी, क्योंकि आपका जिक्र सबसे ज़्यादा रफ़ीशान था और सबसे ज़्यादा गिरने के खौफ में आप ही मुब्तला थे। ये खौफ किसी हकीकी खतरे के नतीजे में नहीं था, क्योंकि आप खुदा की तरफ से अमन याफ्ता थे। इसलिए इस खौफ का मुहर्रिक एक मुख्तलिफ मुहर्रिक है जो बहुत ही लतीफ़ है और बहुत ही हसीन है। तमाम तर जमानतों के बावजूद जो अल्लाह ताला ने आपको बारहा अता फरमाई, ये एहसास कि मेरी ज़ात में कुछ भी नहीं जो मुझे इन जमानतों का हकदार करार दे, महज अल्लाह का फजल है, महज उसकी तरफ से सबात नसीब होता है। जब वो चाहे छोड़ दे, मेरा क्या शिकवा हो सकता है, सब कुछ उसकी अता है। ये इंतहाई लतीफ़ एहसास जो मोहब्बत के आखिरी नुक्ते से آغاز پاتا ہے اور اسی کی طرف لوٹتا ہے. یہ وہ احساس ہے جس کا اس حدیث میں ذکر ملتا ہے کہ میں کیوں نہ کروں, میں کیوں اپنے رب سے ثبات نہ مانگوں, اسی کی عطا ہے جو مجھے جو کچھ نصیب ہوا ہے, اور جب چاہے بدل دے, مجھے کوئی شکوہ نہیں ہو سکتا, میرا کوئی حق نہیں. بس اگر ذکر الہی کرنا ہے اور اس سے کچھ مناسب حاصل کرنے ہیں تو حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم سے ان باتوں کا سلیقہ سیکھیں. ذکر کے نتیجے میں انانیت اونچی نہیں ہونی چاہیے, ذکر کے نتیجے میں سر اور بھی خدا کے حضور جھکنا چاہیے, اور جتنی بلندی حاصل کریں اتنا ہی گرنے کا خوف آپ کے دامنگیر رہیں, اور اللہ کے ہاتھ سے اور زیادہ شدت کے ساتھ اور قوت کے ساتھ چمٹتے رہیں. یہی وہ اسلوب تھا جو حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم نے اختیار فرمایا اور جس کی ہمیں نصیحت کی. اب وہ لوگ جو ذکر کی حال ذکر سے اجتناب کرتے ہیں اور شیطان کے ساتھی بن جاتے ہیں, ان کا اٹھنا بیٹھنا سب ہمارے علم میں, ہماری نظر میں ہے, بارہا ہم ان تجربوں سے گزرے ہیں. اب آن حضرت صلی اللہ علیہ وآلہ وسلم کے ذکر پر میں اس مضمون کو ختم کروں گا. آپ کی کیفیت یہ تھی کہ جب حاجات بشری کے تقاضے پورے کرنے کے لیے جاتے تھے تو اس وقت بھی ذکر کرتے تھے اور یہ دعا کیا کرتے تھے کہ اے میرے اللہ, مجھے ناپاکی سے اور ناپاکوں سے بچانا, میں ناپاکی سے اور ناپاکوں سے تیری پناہ میں آتا ہوں. پھر جب فراغت کے بعد وضو کرتے تھے تو پھر بھی ذکر الہی سے وضو کا آغاز ہوتا تھا. عرض کرتے تھے اللہم اجعلنی من التوابین وجلنی من المتطاہرین, کہ اے میرے اللہ, مجھے توبہ کرنے والوں میں سے بنانا اور پاکیزگی اختیار کرنے والوں میں سے بنانا. جو وضو ہے یہ توبہ اور پاکیزگی دونوں کا مظہر ہے, اور اس میں وضو کا فلسفہ بیان ہو گیا اس دعا میں. پھر انسان صبح اٹھتا ہے, فارغ ہوتا ہے, وضو کرتا ہے, مسجد کی طرف جاتا ہے, تو جو صبح مسجد کی طرف جانے کی دعا تھی اس کا مضمون اور تھا, اور جو روزمرہ جانے کی عام مختلف وقتوں میں جانے کی دعا تھی اس کا ایک اور مضمون ہے. اس مضمون کا صبح سے تعلق ہے. چنانچہ آپ مسجد کی طرف صبح جاتے ہوئے دعا کیا کرتے تھے, اللہم اجعل فی قلبی نورم وجل فی لسانی نورم وجل فی سمعی نورم وجل فی بصری نورم, کہ اے میرے اللہ, میرے دل میں نور بھر دے, میری زبان کو نور عطا کر, میرے کانوں کو نور بخش, اور میری نظروں کو, میری آنکھوں کو نور عطا کر. وجل من خلفی نورم وجل من امامی نورم وجل من فوقی نورم وجل من تحتی نورن اللہم آتینی نورا, کہ اے میرے اللہ, میرے آگے بھی نور کر دے, میرے پیچھے بھی نور کر دے, میرے اوپر بھی نور کر دے, میرے نیچے بھی نور کر دے, تو مجھے مجسم نور بنا دے, مجھے نور عطا کر. تو رات کے اندھیروں سے صبح کی روشنی میں داخل ہوتے وقت کیسی پیاری دعا ہے, لیکن مسجد جاتے وقت یہ دعا کرنا بتاتا ہے کہ مومن کا دن مسجد میں ہے, کہ مستقبل کی حفاظت ہے آپ کے بچوں کے لیے, کوئی ایسی دولت نہیں جو آپ پیچھے چھوڑ کر جا سکیں سوائے اس کے کہ آپ انہیں مسجدوں سے وابستہ کر دیں. نماز کے بعد فارغ ہو کر آپ یہ دعا کیا کرتے تھے, اللہم انت السلام ومنک السلام تبارک تا یا ذل جلال والاکرام. اور بھی دعائیں تھیں, ایک یہ بھی تھی, اور اکثر نماز کے مان بعد یہی پڑھا کرتے تھے, اللہم انت السلام ومنک السلام. اے اللہ, سلام تجھ سے ہے, تو ہے, تو سلام ہے, ومنک السلام اور تجھ سے سلام ہے. اے جلال اور اکرام کے مالک, تیری ذات بہت بابرکت ہے. اب سلام نماز میں بھی ہم پھیرتے ہیں نماز کے بعد, اور تبھی سب سے پہلی دعا یہ ہوا کرتی تھی جب ہم کہتے ہیں السلام علیکم ورحمۃ اللہ دائیں طرف, फिर बाईं तरफ कहते हैं अस्सलाम वालेकुम व रहमतुल्लाह। तो ये दो सलाम जो हैं ये अहले दुनिया को अपने दाएं और बाएं और अपने गिर्दो पेश आप पैगाम पहुंचाते हैं कि हम तुम्हारे लिए सलामती का पैगाम लाए हैं। क्यों? इसलिए कि अल्लाह की तरफ से आए हैं। और इस दुआ ने बताया कि अल्लाह सलाम है। अल्लाह से सलाम पाने के बाद आप दूसरों को सलाम कह सकते हैं, उसके बगैर नहीं। वह मिनकर सलाम, और तुझी से सलाम नसीब हो सकता है। बस वो लोग जो इबादत से गाफिल हैं, वो दुनिया में हजार सलाम करते फिरे, उनके सलाम का कोई भी माना नहीं, मैं झूठ है। क्योंकि दुनिया सवाए अल्लाह वालों के किसी से अमन में नहीं है। ये महज वहमा है, हिमाकत है। ये ख्याल कर लेना कि इंसान किसी बेखुदा इंसान से अमन में रह सकता है। अमन अल्लाह से नसीब होता है, और ये ऐसा अमन है जो नसीब होने के बाद दूसरों को अता होता है। और आगे इसके सिलसिले चलते हैं। बस अस्सलामु अलैकुम की कैसी हिकमत हमें समझा दी कि जब तुम नमाज से अस्सलाम कह के फारिग हो तो फिर सोचा करो, गौर किया करो कि तुम सलाम के मजाज खुदा की तरफ से बनाए गए हो। अल्लाह के पास आए थे तो सलाम नसीब हुआ, और अल्लाह के साथ रहोगे तो सलाम नसीब रहेगा। जब ताल्लुक तोड़ोगे सलाम तुमसे खाली हो जाएगा, क्योंकि खुदा की ज़ात के सिवा कहीं और कोई सलाम का वजूद नहीं। मस्जिद में आम हालत में दाखिल होने की दुआ ये थी, बिस्मिल्लाह वस्सलातु वस्सलामु अला रसूलिल्लाह, अल्लाहुम्मग़फिरली ज़ुनूबी वफ्तहली अबवाब रहमतिक, कि मैं अल्लाह के नाम के साथ शुरू करता हूँ। वस्सलातु वस्सलामु, और दुरूद और सलाम उसके रसूल पर हों। अल्लाहुम्मग़फिरली ज़ुनूबी, ऐ मेरे अल्लाह मेरे गुनाह मुझे बख्श दे। वफ्तहली अबवाब रहमतिक, और मेरे लिए अपनी रहमत के बाब खोल दे। फिर मस्जिद से बाहर निकलने की दुआ इन्हीं अल्फाज में थी, सिर्फ एक छोटे से फर्क के साथ। बिस्मिल्लाह वस्सलातु वस्सलामु अला रसूलिल्लाह, अल्लाह के नाम के साथ तमाम दुरूद और सलाम हों अल्लाह के रसूल पर। अल्लाहुम्मग़फिरली ज़ुनूबी, ऐ मेरे अल्लाह मेरे गुनाह मुझे बख्श दे। वफ्तहली अबवाब फ़ज़लिक, और मेरे लिए अपने फजलों के दरवाजे खोल दे। ये जो लफ्ज़ रहमत और फजल का फ़र्क है, इसमें बड़ी वजह यह है कि रहमत खालिसतन अल्लाह से आसमान से नाजिल होती है, और इसका हमारे इख्तिसाब से कोई ताल्लुक नहीं है। रहमत बिन मांगे देने वाला अता करता है, रहमान खुदा से उतरती या रहीम से। लेकिन हकीकत यह है कि यहाँ रहमत का बुनियादी मज़मून यह बयान फरमाया गया है कि खुदा से हासिल होती है, इसका रोज़मर्रा की ज़िंदगी की मेहनतों से कोई ताल्लुक नहीं। और फजल खुदा की तरफ से मिलता है, लेकिन रोज़मर्रा की ज़िंदगी की मेहनतों से ताल्लुक़ रखता है। चुनाते सूरह जुमा में जुमा के बाद जब इंतशार का हुक्म फरमाया, वब्तगू मिन फ़ज़लिल्लाह वस्लुल्लाह कसीरल्लाह लकुम तुफ्लहून, कि तुम ज़मीन में फिरो फिर आज़ादी के साथ और फजल कमाओ। बस फजल का दुनिया की कमाइयों से एक ताल्लुक़ है, और दुनिया की दौलत जो पाक हालत में कमाई जाए उसको भी फजल कहते हैं। यब्तगून फजल मिन अल्लाह व रिज़वाना, अल्लाह से वो फजल भी चाहते हैं और उसकी रज़ा भी चाहते हैं। तो अंदर जाते वक्त तो खालिस रहमत ही है, जो कुछ उस दर से मिलेगा आसमान से उतरेगा और बतौर रहमत आप पर नाजिल होगा। जब बाहर निकलेंगे तो अल्लाह से फजल चाहेंगे, यानी हमारे कामों में बरकत मिले, हमारे रिज़्क में बरकत मिले, जो हमें नसीब हो बाफरागत हो और पाकीज़ा हो, तुझसे पाने वाले हों, शैतान से पाने वाले ना हों। फिर घर में दाखिल होते थे तो ये दुआ करते थे, اللهم اني اسالك خير المولج وخير المخرج بسم الله ولجنا وعلى الله ربنا وتوكلنا ربنا توكلنا کہ اے ہمارے اللہ اے میرے اللہ میں تجھ سے مانگتا ہوں خیر المولج بہترین داخل ہونا وخیر المخرج اور بہترین نکلنا یعنی اس گھر میں بہترین طریق پر داخل ہوں خیر کے ساتھ بھلائی کے ساتھ داخل ہوں اور بھلائی کے ساتھ نکلوں بسم اللہ ولجنا وعلی ربنا توکلنا اللہ ہی کے نام کے ساتھ ہم داخل ہوتے ہیں اور اسی پر جو ہمارا رب ہے ہم توکل کرتے ہیں. پھر گھر سے باہر نکلتے وقت بھی خدا یاد آتا تھا. کوئی ایک زندگی کا ایسا مشغلہ نہیں, کوئی ایک زندگی کی حرکت ایسی نہیں جو ایک حالت سے دوسری حالت کی طرف ہو, جس میں حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم ذکر سے خالی ہوں. تبھی اللہ نے آپ کو ذکر الرسول فرمایا کہ یہ تو رسول وہ ہے جو مجسم ذکر ہے. اس میں اور ذکر میں کوئی فرق نہیں رہا. محمد اور ذکر ایک ہی چیز کے دو نام بن گئے. ہر کیفیت سے ہر دوسری کیفیت میں داخل ہوتے وقت ذکر الہی جاری رہتا تھا. ہر موسم میں ذکر, بارش کا قطرہ آسمان سے اترتا دیکھتے تھے تو اللہ کو یاد کرتے ہوئے اپنی زبان آگے بڑھا دیا کرتے تھے کہ اللہ کی رحمت کا یہ قطرہ میری زبان پر پڑے. اتنی محبت تھی, ایسا عشق تھا کہ کفار مکہ اپنی تمام تر دشمنیوں کے باوجود یہ کہنے پر مجبور ہو گئے کہ عشق محمد الربہ, جو کچھ برائیاں اس کی بیان کرو مگر ایک بات سچی ہے کہ محمد اپنے رب کا عاشق ہو گیا. عاشق کے سوا کسی میں یہ طاقت نہیں کہ یہ تکلیفیں برداشت کر سکے. عاشق کے سوا کسی کو یہ توفیق نصیب ہو ہی نہیں سکتی تھی وہ دکھ برداشت کرے جو محمد مصطفیٰ صلی اللہ علیہ وسلم نے ساری زندگی اللہ کی راہ میں برداشت کیے. بس یہ آپ کی کیفیت تھی. گھر سے باہر نکل گھر میں داخل ہوتے ہیں تو اللہ کو یاد کرتے ہوئے داخل ہوتے ہیں, گھر سے نکلتے ہیں تو اللہ کو یاد کرتے ہوئے نکلتے ہیں. بسم اللہ توکلت علی اللہ ولا حول ولا قوت الا باللہ اللہم انی اعوذ بک ان اضل او اضل او اظلم او اظلم او اجہل او یجہل علی. اے میرے اللہ, بسم اللہ اللہ کے نام کے ساتھ توکلت علی اللہ, میں اللہ پر توکل کرتا ہوں. یعنی گھر سے باہر انسان جب نکلتا ہے تو اپنی زندگی میں سب سے زیادہ امن کی جگہ تو انسان اپنے گھر کو پاتا ہے. تو گھر سے باہر نکلنا گویا کئی قسم کے خطرات کو دعوت دینا ہے. اس لیے پہلا تصور جو ذہن میں آتا ہے وہ توکل کا ہے. کس سہارے سے میں نکل رہا ہوں؟ غیروں سے میرے رابطے ہوں گے, گھر کا امن میرے ساتھ تھا تو نہیں چل سکتا. تو حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کو سب سے پہلے اللہ کا خیال آتا تھا کہ اللہ کے توکل پر جا رہا ہوں, وہ تو ہر جگہ میرے ساتھ ہے, گھر تو ساتھ نہیں چل سکتا مگر اللہ تو ہمیشہ ساتھ رہنے والا ہے. بسم اللہ توکلت علی اللہ ولا حول ولا قوت, کوئی حول نہیں اور کوئی قوت نہیں الا باللہ. حول کہتے ہیں خطرات سے بچانے کی قوت کو. یعنی اللہ کے حوالے سے جب حول کہا جاتا ہے تو مراد یہ ہے کہ ہر قسم کے خطرے سے بچانے کی قوت اللہ کے پاس ہے. ولا قوتا, قوتا مثبت معنوں میں کہ ہر چیز عطا کرنے کی طاقت بھی اللہ کو نصیب ہے. بس کسی شر سے ہم بچ نہیں سکتے مگر اللہ کی طاقت سے, کسی خیر کو ہم پا نہیں سکتے مگر اللہ کی طاقت سے. اللہم انی اعوذ بک ان اضل, یہ کہنے کے بعد کہ جب ایک ہی پناہ گاہ ہے ہر چیز سے وہی پناہ کی جگہ ہے تو عرض کرتے ہیں اے میرے اللہ میں تیری پناہ میں آتا ہوں اس بات سے ان اضل او اضل کہ میں گمراہ ہو جاؤں یا گمراہ کیا جاؤں. کئی قسم کے ٹھوکر کے مقامات رستے میں آتے ہیں, کئی قسم کے ایسے انسان کو فتنے درپیش ہوتے ہیں جن میں دل پھسل جاتے ہیں, انسان گناہ کی طرف مائل ہو جاتا ہے اور کئی قسم کی ٹھوکریں کھا جاتا ہے. اور پھر باہر نکل کر رستہ بھولنے کا مضمون تو ایک طبی مضمون ہے جو ذہن میں آنا چاہیے. تو حقیقت میں حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کا کلام کلام اللہ کے بعد سب سے زیادہ فصیح و بلیغ ہے. یعنی ایک ہی لفظ میں دونوں باتیں اور برمحل ان باتوں کا بیان ہے. باہر نکلتے ہیں ہم, رستہ بھی تو بھول سکتے ہیں, مسافر کہیں بھٹک کے کہیں اور چلے جائیں, کہیں سے بھٹک کر گھر کا رستہ بھی نہیں ملتا بعض دفعہ. فرمایا اے خود, اے میرے اللہ, میں تیری پناہ میں آتا ہوں کہ میں بھول جاؤں رستہ یا میں بھلا دیا جاؤں. لیکن یہاں اول طور پر پیش نظر دین کا رستہ ہے اور دین کی باتیں ہیں کہ میں تیری راہ بھول جاؤں یا مجھے تیری راہ سے بھٹکا دیا جائے. او اظلما او اظلما, یا میں کسی پہ ظلم کروں یا مجھ پر ظلم کیا جائے. او اجہلا او یجہلا علیہ, یا میں کسی پر جہالت کروں یا مجھ پر کوئی جہالت کی جائے. نئے کپڑے ہم پہنتے ہیں, کتنے ہیں جنہیں کپڑا پہنتے وقت خدا یاد آتا ہو. کپڑا پہنتے وقت ہم نے تو لوگوں کو یہی دیکھا ہے کہ سیلفریج یاد آتا ہے یا دوسرے سٹور یاد آ جاتے ہیں کہ ہم نے وہاں سے لیا اور وہاں سے لیا, سیل سے لیا یا بغیر سیل کے لیا, کیسی ہوشیاریاں اختیار کی, کتنے پیسے بچائے, یہی باتیں سنتے ہیں. لیکن حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کپڑا پہنتے ہیں تو عرض کرتے ہیں اللہم لک الحمد کما کسوتنی ہے, اے میرے اللہ سب ہم تیرے لیے, کیونکہ تو نے مجھے پہنایا ہے. مجھ میں کب طاقت تھی کہ میں اپنے لیے کچھ لباس حاصل کر سکتا, کچھ پہن لیتا. ہر عطا تیری عطا ہے, بس ایک بھی زندگی کا ایسا لمحہ نہیں جہاں آخری قدرت والے خدا کو یاد نہیں کیا جاتا. اس کے مظاہر سلسلہ بہ سلسلہ ہم تک پہنچتے پہنچتے مظہر اول اس ذات کو بھلا دیتے ہیں جو جس سے تمام مظاہر نکلتے ہیں. رب تو اللہ ہے لیکن یہ ربوبیت مختلف ذرائع سے ہم تک پہنچتی ہے, کبھی ماں باپ کے ذریعے, کبھی اپنے مالکوں کے ذریعے, کبھی دوستوں کے ذریعے, کبھی اتفاقاً راہ چلتے بھی دولتیں نصیب ہو جاتی ہیں. مگر یہ وہ آخری چہرہ ہے جو ہم دیکھ رہے ہیں, ہماری نظریں ان چہروں پر کھڑی ہو جاتی ہیں. اور حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کی نظر ان تمام چہروں سے پار, جیسے ان کا کوئی وجود نہ ہو, اس آخری ہاتھ پر پڑتی ہے جو اول ہاتھ ہے, جو اللہ کا ہاتھ ہے, اس کے سوا اور کوئی ہاتھ نہیں ہے دینے والا. تو فرماتے ہیں اللہم لک الحمد کما کسوتنی ہے, اے میرے اللہ تیرے ہی لیے سب حمد ہے جو تو نے مجھے یہ لباس پہنایا ہے. پھر آئینہ دیکھتے تھے تو دعا کرتے تھے اللہم کما حسنت خلقی فآحسن خلقی, اے میرے اللہ جیسے تو نے میرا چہرہ خوبصورت بنایا ہے ویسے ہی میرا اندرونا بھی پاکیزہ کر خوبصورت بنا دے, میرے اخلاق کو خوبصورت کر دے. اب یہ وہ ایک موقع ہے جس سے حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کے ظاہری چہرے کی ایک جھلک ہمیں دکھائی دینے لگتی ہے, ورنہ اتنے منکسر مزاج تھے کہ انسان سوچ نہیں سکتا کہ اپنے حسن کی بات کریں. لیکن سچے بھی اتنے ہی زیادہ تھے, یہ مشکل تھی. اور پھر خدا کی حمد بیان کرنی تھی, وہاں تو سچ بولنا ہی بولنا تھا, چاہے اس سے شرمندگی ہی ہوتی ہو. تو اللہ کو مخاطب کر کے کہتے ہیں میں نے چہرہ دیکھا بہت خوبصورت ہے, میں تیرا بے حد ممنون ہوں, اتنا پیارا چہرہ تو نے مجھے عطا کیا, بس میرے خلق کو بھی ایسا ہی بنا دے. وحرم وجہی علی النار, اور میرے چہرے کو آگ پر حرام کر دے. یہاں ایک نیا انداز بیان ہے, یہ نہیں فرمایا کہ آگ کو میرے چہرے پر حرام کر دے, میرا چہرہ آگ پر حرام کر دے, آگ کو اجازت نہ ہو کہ اس چہرے کو جلائے. بہت ہی زیادہ عظیم شان کلام ہے, بہت قوت والا کلام ہے. کہیں آگ ہو, کوئی آگ ہو, اسے مجال نہ ہو کہ وہ میرے چہرے کو جلا سکے. حضرت مسیح موعود علیہ السلام کو بھی ایک دفعہ اسی طرح کا الہام ہوا تھا کہ آگ ہماری غلام بلکہ غلاموں کی بھی غلام ہے. تو یہ وہی مضمون ہے कि आग को इजाज़त ना हो कि मुझे जला सके मेरे चेहरे को। अल्हम्दुलिल्लाह अल्लज़ी सव्वा खल्क़ी, बहुत ही काबिल तारीफ़ है वो ज़ात जिसने मेरी तख्लीक को, मेरे वजूद को मुनासिब बनाया। वह आसन सूरत ही, और मेरी सूरत को भी ऐसा खूबसूरत बनाया। वह ज़ाना मिन्नी माशाना मिन गैरी, और जो कुछ गैरों को नसीब नहीं हो सका हुस्न की सूरत में, जो उनके यहाँ बदसूरती है, वो मेरे यहाँ तूने हुस्न रख दिया। यानी हर वो उज़्र जहाँ मुसबेरा गैर बदसूरती का हामिल है किसी भी किस्म का, वहाँ वही मेरा उज़्र हसीन तर है। ये जो कलाम है बहुत गहराई का कलाम है, असदकुस सादिकीन का है, जिससे मालूम होता है कि हज़रत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम का तमाम वजूद सरतापा हसीन था, वरना ये कलाम दुआ के वक्त नहीं आप कह सकते थे। जिसके मुकाबले पर हर दूसरे में कहीं ना कोई कोई बदी दिखाई देगी, मगर ये वजूद हर सुकम हर कमजोरी से पाक था। अल्हम्दुलिल्लाह अल्लज़ी सव्वा खल्क़ी फ़अदलहू वसव्वर सूरत वजही फ़अहसनहा। अल्हम्दुलिल्लाह अल्लज़ी, तमाम हमद अल्लाह के लिए है, सव्वा खल्क़ी, जिसने मेरी शक्ल को, मेरी तख्लीक को मुनासिब और माजूम बनाया। वसव्वर सूरत वजही, और मेरे चेहरे की शक्ल को, मेरे चेहरे के वजूद को, हद व खाल को बहुत ही मुतनासिब कर दिया। इतना मुतवाजन है कि कोई एक भी उसका खद व खाल में से कोई एक हिस्सा भी दूसरे से टकराता नहीं, बल्कि उसके साथ हम आहंग हुआ है। फासा नहा, और उसे फिर बहुत ही खूबसूरत बनाया है। वह जालनी मिनल मुस्लिमीन, और सबसे बढ़कर ये कि मुझे मुसलमानों में से बनाया। नया फल खाने की भी आप दुआ किया करते थे, बाजार में दाखिल होने की भी दुआ किया करते थे, गुस्से और तैश से बचने की भी दुआ किया करते थे, बीमार को देखते थे तो उस पर भी याद अल्लाह ही आता था। बस हकीकत यह है कि तमाम दुनिया में जहाँ जहाँ भी आसार दिखाई देते थे वो सब अल्लाह ही के आसार थे। बस वो मज़मून जो इमराउल कैस का मैंने बयान किया था वो ये था कि किफा नब के मिन ज़िक्रा हबीबिन व मंजिली ये सख्त लवा बैन दखूल फहमली। क्या मेरे दो साथियों ठहरो, हम उस महबूब के जिक्र से कुछ रो लें जिसकी मंजिल पर हम यहाँ ठहरे हैं, और उसकी मंजिल के जिक्र से रो लें। इस मंजिल के निशान तो मिटते चले जा रहे थे, और दिन ब दिन मिटते मिटते आखिर वो कुल्लियतन सफ़े हस्ती से नबूद हो गए, मगर खुदा की हुस्न के आसार कभी मिटने वाले नहीं, ये हमेशा जिंदा रहते हैं। और यही हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम के अपने आसार का हाल है। दीवान हसन बिन साबित से हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम के जिक्र पर मैं ये शेर आपके सामने रखता हूँ। इससे आप अंदाज़ा करें कि आपके उस शाख का क्या हाल था जब उन आसार को देखते थे जो मोहम्मद रसूलुल्लाह के आसार थे। जिस तरह अल्लाह के आसार देखते हुए मोहम्मद रसूलुल्लाह के दिल की कैफियत होती थी, वैसे ही आपके उस शाख की कैफियत आपके आसार देख कर होती थी। वो कहते हैं, तावबनी लैलूम बे यसरबा आसर हो हम नासो मुझसे रू। ऐ मेरे दोस्तों, यसरब में मुझ पर एक बड़ी मुश्किल रात आई, वो मदीना जिसमें मेरे महबूब रहा करता था, और सारी रात जगाए रखने वाले गम ने मुझे आ पकड़ा जबकि सारे लोग गहरी नींद सोए हुए थे। तावबनी लैलूम भैया इसरबा आसरू वह हम निजामा नवमन नासु मुसमेरू मुसरू ले जिक्रा हबीबिन हयजत थुम अबरतन सफूहम वस बाबुल बुका तजक करो। वो याद क्या थी ये एक ऐसे प्यारे वजूद का गम था जिसने मेरे बहने जिसने मेरे आंसू बहा दिए, और उस रोने का सबब मेरे प्यारे की याद थी। फिर एक और कसीदे में अर्ज करते हैं, बेतैबा था रस्म रसूल व माहदु मसीरुम वक़द ताफुर रसूमो व तामदु, कि तैबा यानी मदीने में मेरे महबूब के रोशन आसार हैं, हालांकि आसार तो मिट जाया करते हैं, मगर मेरे महबूब के आसार वो नहीं है जो मिट जाएं, वो हमेशा रोशन से रोशन तर होते चले जाएंगे, वो हमेशा जिंदा रहेंगे। इस हुरमत वाले घर की आयात और निशानात नहीं मिटते जिसमें नबी हादी का मुबारक मिंबर है जिस पर आप रौनक अफरोज हुआ करते थे, और वाज़े और रोशन निशानात हैं और बाकी मंदा आसार हैं। आपका घर है जिसमें आपकी मस्जिद थी, वहाँ ऐसे कमरे हैं जिनके दरमियान खुदा ताला की तरफ से नूर नाजिल होता था जिससे रोशनी हासिल की जा सकती थी, वहाँ ऐसे आसार हैं जो बज़ाहिर अगरचे कुछ बोसीदा हो गए मगर उनमें मौजूदा रोशन निशानात नहीं मिटे बल्कि मुसलसल निखरते चले जा रहे हैं। वहाँ मैंने रसूलुल्लाह सल्लम की यादगारें देखी और आपकी वो कब्र देखी जिसमें लहद बनाने वाले ने आपको मिट्टी में छुपा दिया। बस सबसे ज़्यादा जिक्र करने वाला वजूद जो कायनात में कभी पैदा हुआ, जो अपने रब की याद में मुजस्सम याद बन गया, वो मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम थे, और ख़ुद आप मुजस्सम जिक्र बन गए, और वो तमाम सिफात हसना खुदा से आपने पा ली जो जिक्रों को अब्दियत बख्शती हैं, जो जिक्रियों को हमेशा के लिए ज़िंदा करती हैं। बस सल्लु अलैहि वसल्लम तस्लीमा, ऐ तमाम लोगों जो अल्लाह के जिक्र कर अल्लाह के जिक्र की तौफीक पाते हो, उस जिक्र के साथ सबसे बड़े जिक्र करने वाले मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम को भी याद कर लिया करो। बस सबहू हो बुकरतम व असीला, और सुबह भी उस पर दुरूद भेजा करो और रात को भी दुरूद भेजा करो। الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله عباد الله رحمكم الله إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وادعوه يستجب لكم وَلَذِكْرُ اللَّهِ أَكْبَرُ